كتاب الديات. الدية من الذهب 1000 دينار، ومن الورق 10000 درهم، ومن الإبل 100، وهذه في شبه العمد 40 من بنت مخاز وبنت لبون وحقة وجذعة وهي المغلظة، وفي الخطأ 5 منها ومن ابن مخاز. كتاب الديات. ديات جمع ہے دیتن کی، اور میں پہلے بیان کر چکا ہوں کہ جان کے بدلے جو مالی زمان آتا ہے اس کو دیت کہتے ہیں بھئی. کوئی شخص کسی دوسرے کی جان لے لے اور اس کے اندر جو مالی زمان آئے، یعنی قتل خطا کی صورت میں یا شبہ عمد کی صورت میں، تو وہ دیت کہلاتا ہے بھئی، دیت. اور دیت جو ہے ایک انسان کی وہ 100 اونٹ ہے بھئی، 100 اونٹ. اور اگر درہموں سے ادا کرنا چاہے تو 10,000 درہم، اور اگر دینار میں ادا کرنا چاہیں تو 1,000 دینار ہیں بھئی. اور یہ ادا کرنے والے کی مرضی ہے کہ جس کی ذریعے بھی ادا کرنا چاہے وہ ادا کر سکتا ہے، جس میں اس کو سہولت ہو، جس میں اس کو آسانی ہو. اور یہ دیت جو ہے وہ قاتل پر نہیں آتی، یہ اس کی عاقلہ پر آتی ہے. عاقلہ یعنی اس کی قوم والے، اور اگر وہ کسی پیشے سے تعلق رکھتا ہے تو اس پیشے والے جو ہیں وہ اس کی عاقلہ ہیں بھائی. اور یہ 3 سال میں ادا کی جاتی ہے، ہر سال ایک ایک قسط ادا کریں گے بھائی، تو 3 سال میں ادا کی جاتی ہے. ہاں اگر جرم جان بوجھ کر کیا ہو، جان بوجھ کر عمدن ہو، تو پھر اس صورت میں جو مالی زمان آئے گا وہ جرم کرنے والے کو اکیلا ادا کرنا پڑے گا. غلطی کی ہے پھر تو قوم والے اور پیشے والے ساتھ مدد کریں گے، وہ پھر ادا کریں گے. لیکن اگر جرم جان بوجھ کر کیا ہے تو خود اس کو بھگتنا پڑے گا، خود سارا بوجھ اٹھانا پڑے گا، اور ساری دیت وہ خود ادا کرے گا. اور میں نے یہ بھی بتلایا تھا کہ نفس سے کم کے اندر جو مالی زمان آتا ہے، یعنی ہاتھ کاٹ دیا یا پاؤں کاٹ دیا وغیرہ، تو اس کو عرش کہتے ہیں. الف را شین، یعنی حمزہ را اور شین، عرش بھائی، عرش. لیکن ایک دوسرے کی جگہ بھی استعمال ہو جاتے ہیں، بلکہ عرش پر بھی اکثر دیت کا لفظ ہی بول دیتے ہیں بھائی، دیت کا لفظ بول دیتے ہیں. اور یہ دیت کا لفظ جو ہے یہ دیتن، دیتن، یہ یا مشدد نہیں ہے، دیتن نہیں ہے، بلکہ یا تخفیف کے ساتھ ہے دیتن. اور یہ اصل میں تھا ودیون، ودیون، ودیون. واو کا کسرہ نقل کر کے دال کو دے دیا گیا، اور پھر شروع سے واو کو حذف کر دیا گیا، اور واو جو حذف کیا ہے اس کے عوض آخر میں گول تا لے آئے تو دیتن ہوا بھائی. تو اس کا باب ہے ودا یدی بھائی. ودا یدی کا معنی ہے دیت دینا، دیت ادا کرنا. جیسے وعدہ یعیدو سے کیا ہے؟ عیدتن. وہ اصل میں کیا تھا؟ وعدن تھا. واو کا کسرہ عین کو دے دیا اور واو کو حذف کر لیا، اور پھر واو کے عوض آخر میں گول تا لے آئے تو عیدتن ہوا بھائی. تو یہاں بھی اسی طرح ہے، ویدیون سے دیتن بن گیا بھائی. بات سمجھ میں آ گئی؟ دیکھیے بھائی کتاب پر. الدیت من الذهب 1000 دینار، دیت جو ہے وہ سونے میں سے 1000 دینار 1,000 دینار ہیں. ومن الورق، ورق بھائی را کے کسرہ کے ساتھ پڑھنا بھائی، ورق چاندی کو کہتے ہیں. کس کو کہتے ہیں؟ چاندی. ومن الورق 10,000 درہم، اور چاندی میں سے 10,000 درہم ہیں. آپ جانتے ہیں دینار سونے کا ہوتا ہے اور درہم چاندی کے، تو سونے کے ساتھ ادا کرنا چاہتے ہیں تو 1,000 دینار، اور چاندی کے ساتھ ادا کرنا چاہتے ہیں تو 10,000 درہم ادا کرنا پڑیں گے. وَمِنَ الْإِبِلِ مِئَةٌ، اور اونٹوں میں سے 100 ہیں بھائی. اگر اونٹ ادا کرنا چاہتے ہیں تو 100 اونٹ ادا کرنا پڑیں گے. وَهَذِهِ فِي شِبْهِ الْعَمْدِ 40، اور یہی دیت، حاضی سے اشارہ ہے کس کی طرف؟ دیت. یہ جو دیت ہے فی شبہ العمد، شبہ عمد میں، یعنی قتل شبہ عمد بھائی، قتل आपने पढ़ा था एक कत्ले आमद है एक शिबे आमद है, आमद के अंदर दूसरे को कोई कत्ल करे आलाय कत्ल के जरिए या कायम मकाम आलाय कत्ल के जरिए, यानी तलवार से कत्ल किया या खंजर से कत्ल किया या बंदूक से कत्ल किया गोली मार दी, तो ये असलहा है। या कायम मकाम असलहा, मसलन कोई लकड़ी थी तेज धार वाली छुरी की तरह, या कोई तेज धार वाला पत्थर था जो छुरी की तरह काम करता हो, तो ये असलहा तो नहीं लेकिन कायम मकामे असलहा है, ये उसी की तरह इंसान को चीर फाड़ देते हैं भाई। तो ये था कत्ले आमद। और इसके अलावा मसलन लाठियां मार मार कर किसी को कत्ल किया या कोड़े मार मार कर किसी को कत्ल किया, ये कत्ले शिबह आमद है भाई। और शिबह आमद के अंदर आपने पढ़ा है किसास नहीं आता बल्कि दियत आती है। इसी तरह कत्ले खता के अंदर भी दियत आती है, गलती से किसी से कोई कत्ल हो गया, लेकिन शिबह आमद की दियत दियत मुगल्लजा है। इन्होंने आपको बतलाया था किताबुल जिनायात के अंदर शिबह आमद की दियत क्या है, दियत मुगल्लजा। और कत्ले खता में जो दियत दी जाती है वो दियत मुखफ्फा है। और ये सिर्फ ऊंटों में है, किसमें है ये फर्क, सिर्फ ऊंटों में है। मसलन एक है दियत शिबह आमद की, एक है दियत कत्ले खता की। एक कत्ले शिबह आमद है, एक कत्ले खता। कत्ले शिबह आमद में भी दियत आएगी, कत्ले खता में भी दियत। और अगर दिरहम के जरिए अदा करना चाहते हैं तो दोनों में 10,000 दिरहम है। दिरहमों में कोई मुगल्लजा और मुखफ्फा नहीं, बराबर है। शिबह आमद में भी 10,000 दिरहम और खता में भी 10,000 दिरहम। दीनार अदा करना चाहते हैं तो शिबह आमद में भी 1,000 दीनार और खता में भी 1,000 दीनार भाई। लेकिन अगर ऊंटों के जरिए अदायगी करना चाहता है जो कातिल है और उसके कौम वाले हैं, तो फिर अगर कत्ले शिबह आमद है तो फिर दियत मुगल्लजा अदा करना पड़ेगी, और अगर वो कत्ले खता है तो फिर दियत मुखफ्फा अदा करना पड़ेगी। बात समझ में आ गई। तफसील बयान करने का मकसद यह था कि दियत मुगल्लजा और मुखफ्फा का फर्क सिर्फ उस सूरत में है जब अदायगी ऊंटों के जरिए की जाए। बात समझ में आ गई। और फिर ये जो दियत मुगल्लजा है इसमें चार किस्म के ऊंट होते हैं, चार किस्म के ऊंट, यानी 25-25 ऊंट देने हैं भाई। और ये आगे आ रहा है जिक्र, देखें अपनी किताब में, मिन बिनते मखाजिन, बिनते मखाज, बिनते लबून, हिक्का और जजा। बिनते मखाज वो ऊंट का वो बच्चा जिसका एक साल पूरा हो गया और वो दूसरे साल में चल रहा है। तवज्जो है, बिनते मखाज ऊंट का वो बच्चा जो एक साल का हो चुका है और दूसरे साल में चल रहा है। इसमें अगर वो मादा हो मुअन्नस हो तो उसको कहते हैं बिनते मखाज, और अगर मुजक्कर हो तो उसको कहते हैं इब्ने मखाज। फर्क समझ में आ रहा है। और बिनते लबून ऊंट का वो बच्चा जिसके दो साल पूरे हो गए हैं और तीसरे साल में चल रहा है, उसको बिनते लबून कहते हैं अगर मुअन्नस हो, और अगर मुजक्कर हो तो इब्ने लबून। और हिक्कतुन, ये ऊंट का वो बच्चा जिसके तीन साल पूरे हो गए हैं, और अगर मुजक्कर हो तो हिक्कुन कहते हैं बगैर गोलता के, और अगर मुअन्नस हो तो हिक्कतुन कहते हैं भाई। और जजाअतुन, जजाअ दाल पर भी जबर पड़ना भाई, जजाअतुन ये ऊंट का वो बच्चा जिसके चार साल पूरे हो चुके हैं और पांचवें साल में चल रहा है, तो इसको जजाअतुन कहते हैं। और मुजक्कर होगा तो जजाउन कहेंगे, मुअन्नस होगा तो जजातुन कहेंगे। और देखो यहां सारे मुअन्नस जिक्र हो रहे हैं, मुअन्नस। बिनते मखाज कहा, इब्ने मखाज नहीं कहा। बिनते लबून कहा, इब्ने लबून नहीं कहा। इसी तरह हिक्कतुन कहा, हिक्कुन नहीं कहा, और जजातुन कहा, जजाउन नहीं कहा। यह मुअन्नस अदा करने हैं, मुजक्कर नहीं भाई। क्यों मुअन्नस क्यों भाई? दरअसल मुअन्नस की कीमत ज्यादा होती है, ऊंटनी है वो ऊंटनी बनेगी और आगे और बच्चों को जन्म देगी, तो लिहाजा मादा की कीमत ज्यादा है, नीज उससे दूध का फायदा भी हासिल होगा, तो इसलिए मादा की कीमत ज्यादा होती है, तो वो अदा करनी है। तो ये 25-25 हो गए भाई, 25 बिनते मखास, 25 बिनते लबून, 25 हिक्के और 25 जजा। बिनते मखास 1 साल वाला, बिनते लबून 2 साल वाला, हिक्का 3 साल वाला, जजा 4 साल वाला। और आप जानते हैं, पढ़ चुके हैं कि ऊंट 5 साल का हो तो वो जवान होता है, 5 साल का हो जाए तो वो जवान। आप पढ़ चुके हैं किताबुल उज़हिया में, किताबुल उज़हिया में कि ऊंट 5 साल का हो तो उसकी कुर्बानी जायज है, गाय बैल 2 साल के हो तो उनकी कुर्बानी जायज है, बकरी 1 साल की हो तो उसकी कुर्बानी जायज है, इससे कम की जायज नहीं। और इनको सनी कहते हैं, सा नून या सनी यून, बात समझ में आ रही है। तो सनी वो जो जानवर जब जवान हो गया, पूरा उम्र को पहुंच गया अपनी, तो उसको सनी कहते हैं। और भेड़ बकरी में सनी किसे कहते हैं, 1 साल वाले को, गाय बैल में 2 साल और ऊंट में 5 साल वाले को। तो ये जो जिक्र हुए ये सब अभी बच्चे हैं भाई, बात समझ में आ रही है। एक 1 साल वाला है, 1 साल हो चुका, दूसरे साल में चल रहा है, दूसरा 2 साल पूरे हो चुके, तीसरे में चल रहा है, तीसरा 3 साल पूरे हो चुके, चौथे में चल रहा है, और पांचवा जो है वो 4 साल पूरे हो चुके, पांचवें में चल रहा है, लेकिन अभी पूरा ऊंट बना नहीं। तो लिहाजा ये 4 किस्म के देंगे। ये दियत मुगल्लजा है, दियत मुगल्लजा, और दियत मुखफफा में 5 किस्म के ऊंट देंगे। कितने?
5 किस्म
के ऊंट, 5। और वो क्या, वहां पर इब्ने मखास भी आ जाएगा। बिनते मखास किसे कहते थे? 1 साल वाला, 1 साल वाला मादा जो है, 1 साल वाली मादा जो है, और इब्ने मखास 1 साल वाला जो मुजक्कर है। तो वहां 5 किस्म के ऊंट हो गए, 5 किस्म के 20-20 देने हैं, यानी 20 हो गए बिनते मखास और 20 हो गए इब्ने मखाज, बाकी वही हैं, 20 हो गए बिनते लबून, 20 हो गए हिक्के, हिक्कतुन मादा ही सब उसी तरह है, और 20 हो गए जजा भाई, बाकी सब मादा हैं, सिर्फ 20 इब्ने मखाज आ गए, मुजक्कर भी आ गए। तो 1 साल वाले गोया 40 हो गए, तवज्जो है, 20 बिनते मखास और 20 इब्ने मखास, और जाहिर सी बात है 1 साल वाला तो बहुत छोटा बच्चा है ऊंट का, तो वो उसकी कीमत कम होगी। देखा तखफीफ आ गई या नहीं, इसकी कीमत कम होगी। और जबकि दियत मुगल्लजा में तो वहां तो बिनते लबून कितने थे? 25 थे, वो 2 साल वाले हैं, उनकी जरा कीमत और ज्यादा होगी, 25 थे, लेकिन यहां मुखफफा में 20 बिनते लबून है, देखो फर्क पड़ गया या नहीं। और उधर 3 साल वाले जो हैं 25 थे, 3 साल वाले हिक्कतुन जो थे वो 25 थे, यहां कितने आ गए? 20 आ गए, 20 आ गए। तो देखा कीमत इनकी फर्क होगा। और उधर जजाए कितने थे? 25 दियत मुगल्लजा में, और यहां 20 हैं। तो देखो फर्क पड़ गया, यहां 1 साल वाले 40 देने हैं, 20 बिनते मखास और 20 इब्ने मखास, तो ये कीमत कुछ कम हो गई भाई, अच्छा खासा फर्क पड़ गया। ये है दियत मुगल्लजा और मुखफफा। दियत मुगल्लजा में कितनी किस्म के ऊंट? 4 किस्म के, और दियत मुखफफा में 5 किस्म के ऊंट हैं, यानी 20-20 ऊंट हैं भाई। बात समझ में आ गई? देखिए भाई, कहते हैं वहादिही फी शिबहिल अम्द 40, और ये जो दियत है ये 100 ऊंट जो हैं शिबह अम्द के अंदर 40, 4 किस्म के हैं, मिन बिनती मखाजिं व बिनती लबूनिं व हिक्कतिं व जजातिन, 4 किस्म के ऊंट हैं, बिनते मखाज में से और बिनते लबून में से और हिक्के में से और जजाए में से। इनके ये नाम क्यों हैं, इनकी वजह क्या है? बिनते मखाज, मखाज असल में, मखाज हामिला जो हो उसको क्या कहते हैं? मखाज। तो देखो ये ऊंट का बच्चा, इसकी उम्र 1 साल पूरी हो चुकी है और दूसरे साल में चल रहा है, और इसकी जो मां थी मादा ऊंटनी वो आदतन दोबारा हामिला हो चुकी होगी। 1 साल के वक्फे के बाद दोबारा क्या किया? उसको हामिला करवा लिया। तो 1 साल का हो चुका है, दूसरा साल चल रहा है, तो आदतन 1 साल के वक्फे के बाद अरब क्या करते थे? ऊंटनी को दोबारा हामिला करवा लेते थे भाई। तो इसलिए ये जो 1 साल का हो चुका है तो ये क्या है? बिनते मखाज, हामिला की बेटी है ये, بنتے یا ابن مخاز حاملہ کا بیٹا ہے. بات سمجھ میں آ رہی ہے؟ اور بنتے لبون, بنتے لبون جس کے 2 سال پورے ہو چکے, 3rd سال چل رہا ہے. لبن دودھ کو کہتے ہیں, لبون دودھ والی. دیکھو اب اس کی جو ماں ہے اس نے دوسرے حمل کو بھی جنم دے دیا ہوگا اور اب وہ دودھ دینے والی اونٹنی بن چکی ہے. تو اس کو کیا کہا؟ بنتے لبون. اور اسی طرح ابن لبون بھائی مذکر ہو تو. اور حقتن, حقتن حق سے ہے, حق یعنی یہ اونٹنی 3 سال کی ہو گئی, یہ مستحق ہو گئی ہے کہ اس پر بوجھ لادا جائے. پہلے تو بچہ تھا, نہ سواری کرنی ہے نہ بوجھ لادنا ہے, چھوٹا ہے بےچارا. بات سمجھ میں آ گئی؟ اب کچھ تھوڑا سا مضبوط ہو گیا, اب کچھ وزن ڈال سکتے ہو کوئی, اور اس پر سواری بھی کر سکتے ہو. تو یہ حقتن اس لیے کہتے ہیں. اور جزعتن, جزع اس لیے کہتے ہیں کہ وہ اس کے دانتوں میں کوئی خاص نشانی آ جاتی ہے جب 4 سال کا ہو جائے. اور بات سمجھ میں آ رہی ہے؟ تو وہ جس کو وہ اونٹوں والے پہچانتے ہیں اس لیے اس کو جزعتن کہتے ہیں. ناموں کی وجہ سمجھ میں آ گئی؟ تو کہتے ہیں وَهَذِهِ فِي شِبْهِ الْعَمْدِ أَرْبَعٌ مِنْ بِنْتِ مَخَازٍ وَبِنْتِ لَبُونٍ وَحِقَّةٍ وَجَزَعَةٍ. اور یہ جو 100 اونٹ ہیں شبہ عمد میں 4 قسم کے ہوں گے, بنت مخاز و بنت لبون, حقہ اور جزع میں سے. وہی المغلظۃ, اور یہی دیت مغلظہ ہے. وفی الخطا اخماس, اور قتل خطا کے اندر 5 قسم کے یہ 100 اونٹ ہوں گے. منہا, ان میں سے بھی, یہ جو 4 ذکر ہوئے ان میں سے بھی. وہ من ابن مخاز, اور ابن مخاز میں سے بھی, یعنی 20 سارے ہو جائیں گے. الدیت عند ابی حنیفۃ رحمہ اللہ تعالی لا تکون الا من ہذہ الاموال الثلاثۃ. دیت جو ہے امام ابو حنیفہ رحمہ اللہ کے نزدیک نہیں ہوگی مگر انہی 3 مالوں میں سے. دیت ادا کرنی ہے تو انہی چیزوں سے ادا کرنا پڑے گی امام اعظم ابو حنیفہ رحمہ اللہ کے نزدیک. یا 100 اونٹ, یا 10,000 درہم, یا 1,000 دینار. وقالا, اور صاحبین فرماتے ہیں, منہا, ان 3 چیزوں میں سے بھی. ومن البقری, اور گائے بیل میں سے بھی. مئتا بقرتن, اصل میں تھا مئتانی, 200 نون اضافت کی وجہ سے گر گیا. ومن البقری مئتا بقرتن, اور گائے بیل میں سے 200 گائے بیل. تو گائے بیل کے اندر بھینس بھی داخل ہو گئی, بھینس اور بھینسا بھی اس میں, کیونکہ وہ ایک ہی جنس ہے بھائی. وَمِنَ الْغَنَمِ الْفَاشَاتٍ, اصل میں تھا الفانی, 2000 تسنیہ ہے, نون اضافت سے گر گیا. اور غنم, غنم بھیڑ بکری کو کہتے ہیں بھائی, بھیڑ بکری. وَمِنَ الْغَنَمِ الْفَاشَاتٍ, اور بھیڑ بکریوں میں سے 2000 بھیڑ بکریاں. غنم اور شات دونوں کا معنی ہے بھیڑ بکریاں. تو طلباء عموماً شات کا معنی صرف بکری کے کرتے ہیں, بکری کو یہ صرف نہیں کہتے, بھیڑ بکری دونوں کو شامل ہے. غنم اور شات کا ایک ہی معنی ہے, دیکھیں یہاں دونوں اکٹھے استعمال ہو رہے ہیں. وَمِنَ الْغَنَمِ الْفَاشَاتٍ, اور بھیڑ بکریوں میں سے 2000 بھیڑ بکریاں ہیں. وَمِنَ الْحُلَلِ مِئَتَا حُلَّتٍ, حُلَل جمع ہے حُلَّتُن کی, اور حُلَّتُن کپڑے کے جوڑے کو کہتے ہیں, لباس جوڑا بھائی. وَمِنَ الْحُلَلِ مِئَتَا حُلَّتٍ, اور کپڑے کے جوڑوں میں سے 200 کپڑوں کے جوڑے. كُلُّ حُلَّتٍ ثَوْبَانِ, ہر جوڑا جو ہے ثَوْبَانِ, 2 کپڑے ہوگا. ہر جوڑے میں کم از کم کتنے کپڑے ہوں گے؟
دو کپڑے
ہوں گے, ایک تہ بند اور ایک اوپر کے لیے, 2 کپڑے ہر جوڑے کے اندر کم از کم. تو دیکھو حُلَّتٍ آیا نَكِرَة, اور نکرہ کے بعد ایک پورا جملہ آ رہا ہے. کل حلتن صوبانی, کل حلتن مبتدا, صوبانی اس کی خبر. مبتدا خبر مل کر جملہ, اور جملہ اسمیہ آ گیا نکرہ کے بعد, تو یہ حلتن کی صفت بنے گا. کس کی؟ اب ترجمہ سنو. ومین الحللی مئتا حلتن کل حلتن صوبانی, اور کپڑے کے جوڑوں میں سے 200 ایسے جوڑے کہ ان میں سے ہر جوڑا 2 کپڑوں پر مشتمل ہو. ترجمہ سمجھ میں آ گیا؟ تو تو امام صاحب کے نزدیک تو دیت میں وہ تین چیزیں ادا کر سکتے ہیں، اونٹ یا درہم یا دینار. صاحبین فرماتے ہیں اس کے ساتھ ساتھ گائے بیل ادا کرنا چاہتا ہے تو 200 ادا کر دے، اور اگر بھیڑ بکریاں ادا کرنا چاہتا ہے تو 2000 ادا کر دے، اور اگر کپڑوں کے جوڑے ادا کرنا چاہتا ہے تو 200 جوڑے ادا کر دے، اور ہر جوڑے میں 2 کپڑے ہوں گے بھائی. اور صاحبین کی دلیل کہتے ہیں لأن عمر رضی اللہ تعالی عنہ جعل على اہل کل مال منہا، وہ فرماتے ہیں کہ حضرت عمر رضی اللہ تعالی عنہ نے ہر مال والوں پر انہی کے مال میں سے واجب کیا تھا. جو جس کام والے ہیں، جس پیشے والے ہیں، جس جو سا مال ان کے پاس ہے اس میں سے ہی ادا کر دیں، جو کپڑوں والے ہیں، کپڑوں کے کام کرنے والے ہیں وہ کپڑے ادا کر دیں، جو گائے بھینسیں رکھنے والے ہیں وہ گائے بھینسیں ادا کر دیں، جو بھیڑ بکریاں پالنے والے ہیں وہ بھیڑ بکریاں ادا کر دیں، جو اونٹ پالنے والے ہیں وہ اونٹ ادا کر دیں، اور اگر تاجر ہے درہم و دینار سے معاملات کرنے والے ہیں تو درہم و دینار سے ادا کر دیں. تو حضرت عمر نے ہر مال والے پر انہی کے مال میں سے واجب کیا تھا. تو یہ صاحبین کی دلیل ہے، یہ مانا ہے لأن عمر رضی اللہ عنہ جعل على اہل کل مال منہا، اس لیے کیونکہ حضرت عمر رضی اللہ تعالی عنہ نے کیا تھا ہر مال والے پر ان میں سے، ہر مال والے پر ان میں سے کیا تھا. ولہو، اور امام صاحب کی دلیل یہ ہے کہ ان هذه الاشیاء مجهولۃ فلا يصح بها التقدیر. امام صاحب فرماتے ہیں کہ یہ چیزیں مجہول ہیں. گائے بیل کہا، گائے بیل تو مختلف قسم کے ہوتے ہیں، کوئی اعلیٰ ہوتے ہیں، کوئی ادنا ہوتے ہیں. ایک گائے 1 لاکھ کی بھی ہوتی ہے اور ایک گائے 2 لاکھ کی بھی ہوتی ہے بھائی. تو وہ دینے والوں کی کوشش ہوگی ادنا دے دیں، اور لینے والوں کی کوشش ہوگی ہمیں اعلیٰ ملیں. یہ تو چیز ہی مجہول ہے. اسی طرح بھیڑ بکریاں بھی کوئی سستی ہوتی ہیں، کوئی مہنگی ہوتی ہیں، مختلف نسلیں ہیں. تو لہذا بھیڑ بکریاں مجہول ہو گئیں، اور مجہول چیز کے ذریعے ادائیگی نہیں. اسی طرح گائے بیل بھی کیا ہیں، مجہول ہیں، ان کے ذریعے ادائیگی نہیں. صحیح. اسی طرح کپڑوں کے جوڑے یہ بھی مجہول ہیں. ایک کپڑا 500 کا جوڑا ملتا ہے اور ایک کپڑا وہ ہے جو 5000 میں جوڑا ملتا ہے، تو یہ چیزیں کیا ہیں، مجہول ہیں. لہذا ان کے ذریعے مقرر نہیں کیا جا سکتا. اس پر امام صاحب پر اشکال ہوتا ہے کہ آپ نے بھی تو 100 اونٹوں کا حکم دیا کہ 100 اونٹوں کے ذریعے ادائیگی ہو سکتی ہے. اونٹ اور اونٹنیاں بھی تو مختلف نسلوں کے ہیں، ان میں بھی تو اسی طرح فرق ہوتا ہے جیسے گائے بیل وغیرہ میں فرق. تو امام صاحب فرماتے ہیں کہ ہاں اونٹوں میں بھی یہی مسئلہ ہے، لیکن اونٹوں کے اندر مشہور حدیثیں ہیں. اونٹوں میں مشہور احادیث موجود ہیں، جبکہ گائے بیل بکری وغیرہ میں احادیث تو ہیں لیکن مشہور احادیث نہیں جو درجہ شہرت کو پہنچی ہوں. بات سمجھ میں آ گئی، جس کے روایت کرنے والے زیادہ ہوں. چنانچہ ہم نے جو مشہور حدیث تھی اس کو تو ہم نے لے لیا، اور باقیوں کے اندر اصل پر رکھا کہ باقیوں کے ذریعے ادائیگی صحیح نہیں بھائی. ولہو، امام صاحب کی دلیل یہ ہے کہ ان هذه الاشیاء مجهولۃ، کی یہ چیزیں جو ہیں مجہول ہیں، فلا یصح بها التقدیر، تو ان درست نہیں ہے ان کے ذریعے مقرر کرنا. قدر یقدر تقدیر کا ایک معنی کیا ہے، مقرر کرنا. تو ان کے ذریعے مقرر کرنا صحیح نہیں ہے. ولم یرد فیہا اثر مشہور، اثر حدیث کا ایک نام اثر بھی ہے. کیا ہے؟ اثر. اور ورد یرید کا معنی وارد ہونا، نقل ہونا. ولم یرد فیہا اثر مشہور، اور ان کے اندر، یہ ان تین کے علاوہ باقیوں میں کوئی مشہور حدیث بھی وارد نہیں ہوئی. بخلاف الابلی، بخلاف ابل کے، اونٹوں کے، کہ ان میں مشہور حدیث موجود ہے بھائی. وعند الشافعی رحمہ اللہ من الورق 12000 درہم، اور امام شافعی رحمہ اللہ کے نزدیک من الورق چاندی میں سے 12000 درہم 12000 درہم ہیں. ہم نے تو کہا 10000 درہم، امام شافعی رحمہ اللہ کیا فرماتے ہیں، 12000 درہم ہیں بھائی. ثم دیۃ المغلظۃ عند ابی حنیفۃ و ابی یوسف رحمہ اللہ، پھر دیت مغلظہ جو ہے شیخین رحمہم اللہ کے نزدیک، 25 بنت مخازن، وہ 25 بنت مخاز ہیں، 25 بنت مخاز خود بتلا رہے ہیں. وہی التی تمت علیہا حول، یہ وہ ہے جس کے اوپر 1 سال پورا ہو چکا ہے. एक साल वाले बच्चे, हाउलुन साल को कहते हैं। तो कहते हैं बिनते मखाज जो है वही अल्लती तम्मत अलैहा हाउलुन, ये वो बच्चा है जिस पर एक साल पूरा हो चुका है। वह खमसू वईशुरून बिनत लबूनिन, और 25 बिनते लबून हैं। वही अल्लती तम्मत अलैहा हाउलानी, और ये वो है जिस पर दो साल पूरे हो चुके हैं। वह खमसू वईशुरून हिक्कतन, और 25 हिक्के हैं। वही अल्लती तम्मत अलैहा सलासु सिनीन, और ये वो है जिस पर तीन साल पूरे हो चुके हैं। वह खमसू वईशुरून जजातन, और 25 जजाए हैं। वही अल्लती तम्मत अलैहा अरबाउ सिनीन, और ये वो है जिस पर चार साल पूरे हो चुके हैं। व इंद मोहम्मद व शाफी रहिमहुमल्लाहु सलासून हिक्कतन व सलासून जजातन व अरबाउन सनीयतन। और इमाम मोहम्मद और इमाम शाफी रहिमहुमल्लाहु तआला फरमाते हैं, वो फरमाते हैं कि ये जो दियत मुगल्लजा जो है ये सलासून हिक्कतन 30 हिक्के होंगे, व सलासून जजातन 30 जजाए होंगे, मादा हिक्के भी मादा और जजाए भी मादा। व अरबाउन सनीयतन, और 40 सनी होंगे। सनी किसे कहते हैं, मैं बतला चुका हूं, जो जवान हो चुका है, जवान हो चुका है। और ऊंट में जवान कितने साल वाला होता है, 5 साल। तो कहते हैं वह अरबाउन सनीयतन, और 40 सनी होंगे 5 साल वाले। कुल्लुहा खलीफातुन, वो सारे के सारे जो हैं हामिला होंगी। ये जो 40 सनी ऊंटनियां होंगी ये सारी क्या होंगी, हामिला होंगी। फी बुतूनिहा औलादुहा, जिनके पेट में उनकी औलाद हो, जिनके पेट में उनकी औलाद हो। खुद बतला रहे हैं, कहते हैं असनीयतुल्लती तम्मत अलैहा खम्सु सिनीना, सनी जो है वो ऊंटनी जिस पर 5 साल पूरे हो चुके हैं। वल खलीफतुल्लती फी बतनिहा वलदुन मज़त अलैहि सित्तु अशहुरिन, और खलीफा जो है वो ऊंटनी फी बतनिहा वलदुन, जिसके पेट में ऐसा बच्चा हो, मज़त अलैहि सित्तु अशहुरिन, जिस पर 6 माह गुजर चुके हों। हामिला भी हो तो हामिला अभी न हुई हो, कितना अरसा गुजर चुका हो, कम अज कम 6 माह गुजर चुके हो हमल को। वह तगलीज मुख्तलफ उनफी ही बैन सहाबती रजी अल्लाह तआला अन्हुम, और तगलीज जो है ये यानी दियत को मुगल्लज करना, ये मुख्तलफ ही है सहाबा में, सहाबा के जमाने से ही इसमें इख्तिलाफ है। हमारे नजदीक तो 4 किस्म के ऊंट थे, जबकि इमाम मोहम्मद और इमाम शाफी रहमतुल्लाह के नजदीक 3 किस्म के हैं, 30 हिक्के, 30 जजाए और 40 सनी हैं भाई। तो ये सहाबा के जमाने से ही इनमें इख्तिलाफ है। वनहनु अखदना बिकौल इबन मसूद रजी अल्लाह अनहु, और हमने हजरत अब्दुल्ला इबन मसूद रजी अल्लाह तआला अनहु के कौल को लिया। वदियतुल खता इंदना 20 इब्न मखाजिन, और खता की दियत हमारे नजदीक जो है वो 20 इब्न मखाज हैं, 20 इब्न मखाज हैं, यानी 1 साल वाले मुजक्कर बच्चे। वह हुआ ज़करुन तम्मत अलैहि हौलुन, और वो मुजक्कर है जिस पर 1 साल पूरा हो चुका हो। व मिनल असनाफिल अरबातिल मजकूरती 20 20, और बाकी जो 4 किस्में हैं जो जिक्र कर दी गई, 20 20, वो 20 20 हैं, 20 इब्ने मखाज, और बाकी 4 जो जिक्र हुए यानी बिनते मखाज, बिनते लबून, हिका और जजा, इनमें भी 20 20 हैं भाई। ये माना है वह मिनल असनाफिल अरबातिल मजकूरती 20 20, और बाकी 4 किस्में जो जिक्र हुई उनमें 20 20 हैं। व इंद शाफी रहिमहुल्लाहु 20 नबन लबून इन मकान नबनी मखाजिन, और इमाम शाफी रहमतुल्लाह के नजदीक 20 इब्ने लबून हैं इब्ने मखाज की जगह। हमने तो क्या कहा, कत्ले खता की सूरत में 20 इब्ने मखाज होंगे, यानी 1 साल वाले। इमाम शाफिर अमला फरमाते हैं नहीं, 20 इब्ने लबून होंगे, यानी 2 साल वाले मुजक्कर बच्चे। आगे देखिए, व कफारतुहा इत्कु मुमिनिन फइन अजज़ा अन्हु साम शहरैन विलाअन वला इत्आम फीहा। व कफारतुहा, और कत्ल का कफारा जो है, इत्कु मुमिनिन, वो एक मोमिन गुलाम को आजाद करना है। कफारतुहा हा जमीर किसको राजे है, कतल को। आप कहेंगे कतल तो मुजक्कर है और हा जमीर कौन सी राजे कर दी, मुअन्नस की। याद रखिए ये जो मस्तर है ना मस्तर, इसको मुजक्कर जमीर भी राजे करना ठीक और मुअन्नस भी राजे करना ठीक। चुनांचे कहते हैं अल मस्दरु कल मुखन्नस, अल मस्दरु कल मुखन्नस, कद युज़क्करु व कद युअन्नस। तो कभी उसको मुज़क्करते हैं और कभी मुअन्नस। तो कहते हैं वह कफारा तुहा इत्को मोमिनिन, और कतल का कफारा जो है वो एक मोमिन गुलाम को आजाद करना है। फइन आजाजा अनहु, अगर उससे आजिज हो तो साम शहरैनी विलाअन, विलाअन या वलाअन दोनों तरह पढ़ सकते हैं, इसका माना है मुसलसल मुसलसल। फइन आजाजा अनहु, अगर इसे आजिज हो यानी गुलाम की इस्तेतात न रखता हो, साम शहरैनी वलाअन, तो दो माह के रोजे रखेगा मुसलसल। वला इतआम फीहा, और इसमें इतआम जायज नहीं, यानी 60 मिसकीनों को खाना खिलाना जायज नहीं। भाई क्यों नहीं जायज इसमें 60 मिसकीनों को खाना खिलाना, कहते हैं अन्नहु लम यरिद बिहि नस्सु, क्योंकि इसके साथ नस वारिद नहीं हुई। कुरान और हदीस में 60 मिसकीनों को खाना खिलाने का जिक्र यहां नहीं है। कफारा जिहार में तो है, 60 मिसकीनों को खाना भी खिला सकते हैं अगर बाकी न कर सकें, लेकिन यहां ऐसा नहीं है। बात समझ में आ गई, मैंने पहले भी जिक्र कर दी थी ये बात कि कफारा कतल कुरान में अल्लाह क्या फरमाते हैं, मन कतल मुमिनन खतअन फतहरीरु रकबतिन मुमिनतिन, जो किसी मोमिन को गलती से कतल कर दे तो एक मोमिन गुलाम को आजाद करे। और इसी आयत के आखिर में अल्लाह फरमाते हैं फमन लम यजिद फसियामु शहरैनि मुतताबिअइनि, जिसको मोमिन गुलाम या बांदी मुयस्सर न हो तो फिर दो माह के रोजे हैं मुसलसल। भाई वसहा रजीउन अहदु अबवैहि मुस्लिमुन, रजीअ कहते हैं दूध पीता बच्चा, छोटा बच्चा जो मां का दूध पीता हो उसको रजीउन कहते हैं। तो क्या इसमें दूध पीते बच्चे को भी आजाद किया जा सकता है, गुलाम है बांदी का बच्चा गुलाम है तो क्या उसको भी आजाद किया जा सकता है, कहते हैं हां भाई दूध पीता बच्चा भी उसको भी आप आजाद कर सकते हैं, लेकिन यहां तो कैद है कि वो क्या होना चाहिए, मुसलमान होना चाहिए मोमिन होना चाहिए। कहते हैं उस बच्चे के मां बाप अगर दोनों मुसलमान हो, यानी वो गुलाम या बांदी जिनका बच्चा है वो दोनों मुसलमान हो, या उनमें से कोई एक मुसलमान हो तो ये बच्चा मुसलमान शुमार होगा। याद रखो ये जो बच्चा होता है ये आजादी और गुलामी में मां के ताबे होता है, आजादी और गुलामी में
होता है।
जो भी बच्चा होता है आजादी और गुलामी में मां के ताबे होता है, मां आजाद है तो बच्चा भी आजाद शुमार होगा, मां बांदी है तो बच्चा भी गुलाम शुमार होगा। तो आजादी और गुलामी में बच्चा मां के ताबे होता है, और दीन के अंदर मां बाप में से जिसका दीन बेहतर हो वो उसके ताबे होता है। अगर मां का दीन बेहतर है तो वो मां के ताबे, अगर बाप का दीन बेहतर है तो वो बाप के ताबे। तो इन दोनों में से अगर कोई एक भी मुसलमान हुआ, वो जो बच्चा है वो जो दूध पीता बच्चा है उसके मां बाप में से कोई एक मुसलमान हो, मां मुसलमान हो या बाप मुसलमान हो, इनमें से एक मुसलमान है और जाहिर सी बात है दीन इस्लाम अफजल और आला है, तो दीन के अंदर बच्चा उसके ताबे शुमार होगा। तो यहां पर भी जब मां बाप में से एक मुसलमान है तो बच्चे को भी क्या शुमार करेंगे, मुसलमान, और जब मुसलमान है मोमिन है तो उसको आजाद करना सही है। तो कहते हैं वसहा रजीउन अहदु अबवैही मुस्लिमुन, देखो रजीअ नकेरा आया, अहदु अबवैही मुस्लिमुन ये पूरा जुमला इस्मी आया, अहदु अबवैही उसके मां बाप में से एक मुस्लिमुन मुसलमान है मुसलमान हो, तो पूरा जुमला इस्मिया किसके बाद आ गया, नकरा के बाद। तो तर्जमा कैसे करेंगे, मौसूफ से पहले ऐसा या ऐसी का लफ्ज लाएंगे। अब देखें तर्जमा कहते हैं वसहा रजीउन अहदु अबवैही मुस्लिमुन, और सही है ऐसा दूध पीता बच्चा भी कि जिसके मां बाप में से कोई एक मुसलमान हो। तर्जमा समझ में आ गया, لِأَنَّهُ يَكُونُ مُؤْمِنًا بِالتَّبْعِيَّةِ, इसलिए क्योंकि वो भी मोमिन शुमार होगा, بِالتَّبْعِيَّةِ ताबे होने की वजह से, जिसका दीन बेहतर है उसके ताबे होकर वो भी मुसलमान शुमार होगा, और तो जिसका दीन बेहतर हो और बेहतर दीन दीन इस्लाम है जाहिर सी बात है। لل جنینو, جنین صحیح نہیں یعنی اس کا آزاد کرنا صحیح نہیں. جنین وہ بچہ جو ابھی ماں کے پیٹ میں ہے یعنی جو حمل ہے, حمل ہے تو وہ جو جنین ماں کے پیٹ میں ہے باندی حاملہ ہے اس کے پیٹ میں بچہ ہے اس کو کوئی شخص آزاد کرتا ہے کفارہ قتل کے اندر یہ کافی نہیں. بھئی کیوں نہیں کافی؟ کہتے ہیں اس لیے کیونکہ اس کی موت اور زندگی کا بھی پتہ نہیں ہے, پتہ نہیں زندہ ہے یا زندہ نہیں ہے. بھئی تو کہتے ہیں لل جنین و جنین یعنی جو ماں کے پیٹ میں جو بچہ ہے وہ کافی نہیں ہے. ولل مر اتن نصف ماں لرجولی فی دیت نفسی مما دونہا, یہ بھی میں پہلے بیان کر چکا ہوں کہ عورت کی دیت مرد کی دیت سے نصف ہے, آدھی ہے. مرد کی دیت 100 اونٹ تو عورت کی دیت 50 اونٹ ہے, اور اس پر تقریباً تمام امت کا اجماع ہے کہ عورت کی دیت 50 اونٹ ہے یعنی عورت کا حصہ مرد کے مقابلے میں نصف ہے. جیسے میراث کے اندر عورت کا حصہ مرد کے مقابلے میں نصف ہے اور جیسے گواہی کے مسئلے میں عورت کا حصہ مرد کے مقابلے میں نصف ہے. تو کہتے ہیں ولیل مر اتن نصف ماں لرجولی فی دیت نفسی, اور عورت کے لیے نصف ہے وہ جو مرد کے لیے ہے نفس کی دیت میں. وہ ماں دوں نہا, اور وہ جو نفس سے کم ہے, چاہے نفس کی دیت ہو چاہے نفس سے کم کی دیت ہو, عورت کے لیے مرد سے نصف ہے دیت. مرد کے ہاتھ کی قیمت 50 اونٹ ہے تو عورت کے ہاتھ کی قیمت 25 اونٹ ہے, تو نفس ہو یا نفس سے کم سب میں مرد سے نصف ہے. ہاذا عندنا, یہ ہمارے نزدیک ہے. وعند شافعی رحمہ اللہ ما دون الثلث لا ينصف, امام شافعی رحمہ اللہ فرماتے ہیں کہ ثلث سے جو کم ہو اس کی تنصیف نہیں ہوگی. امام شافعی رحمہ اللہ فرماتے ہیں کہ عورت کی دیت مرد کی دیت سے آدھی ہے, نفس میں بھی اور مادونن نفس میں بھی, نفس سے کم کے اندر بھی. لیکن جہاں مرد کی دیت ثلث سے کم ہے, ثلث سے کم ہے, تو پھر اس کی تنصیف نہیں ہوگی, وہاں پھر مرد اور عورت برابر ہوں گی. مثلا ایک ایسا زخم ہے جس میں مرد کی دیت ثلث ہے, کتنی ہے؟ مطلب مرد کو وہ زخم اگر لگایا تو دیت کا تیسرا حصہ دینا پڑے گا. تو امام شافعی رحمہ اللہ فرماتے ہیں عورت میں اس کا آدھا آئے گا. کتنا آئے گا؟
آدھا.
لیکن اگر مرد کے اندر جو دیت آ رہی ہے وہ ثلث سے کم ہے یعنی صرف ربو ہے, کتنی ہے؟ تو ربو تو ثلث سے کم ہے, تو کہتے ہیں جو ثلث سے کم ہوگا وہاں پھر تنصیف نہیں ہوگی, وہاں پھر آدھا نہیں کریں گے, وہاں مرد اور عورت دونوں برابر ہوں گے. مثلا ایک جگہ مرد کے اندر 25 اونٹ آ رہے ہیں اور یہ 25 تو 100 کا چوتھا حصہ ہے, ثلث سے کم ہے, تو اور جو ثلث سے کم ہو وہاں تنصیف نہیں, وہاں آدھا نہیں کرنا, وہاں عورت کے لیے بھی اتنا ہی ہوگا. تو اسی جیسے زخم میں عورت کو بھی, عورت کے لیے بھی 25 اونٹ ہی ہوں گے. تو کہتے ہیں وعند شافعی رحمہ اللہ ما دون الثلث لا ينصف, کہ ثلث سے جو کم ہے اس کی تنصیف نہیں ہوگی, اس کو آدھا نہیں کیا جائے گا. ثلث کو آدھا کریں گے لیکن ثلث سے جو کم ہو جائے اس کو آدھا نہیں کریں گے, اور ثلث سے جو اوپر ہے اس کو بھی آدھا کریں گے. بات صرف انہوں نے کس کی؟ ثلث سے کم کی, کہ اس میں تنصیف نہیں ہوگی. ولی ذمی, یہ مال المسلمی, اور ذمی کے لیے بھی وہی ہے جو مسلمان کے لیے ہے, یعنی ذمی جو غیر مسلم دارالاسلام میں رہتے ہیں ان کی دیت بھی 100 اونٹ ہے, جیسے مسلمان کی دیت 100 اونٹ ہے. یہ مانا ہے ولی ذمی, یہ مال المسلمی, اور ذمی کے لیے بھی وہی دیت ہے جو مسلمان کے لیے ہے. ہذا عندنا, یہ ہمارے نزدیک ہے. وعند شافعی رحمہ اللہ تعالی دیت الیہودی والنصرانی 4000 درہم, امام شافعی رحمہ اللہ ان کے نزدیک یہودی اور نصرانی یعنی عیسائی, یہودی اور عیسائی کی دیت جو ہے وہ 4000 درہم ہے. مسلمان کی دیت کتنی تھی ان کے نزدیک؟ 12000 درہم, لیکن یہودی اور عیسائی کی دیت 4000 درہم ہے. ودیت المجوسی 800 درہم, اور مجوسی کی جو دیت ہے وہ 800 درہم ہے صرف. مجوسی کی دیت کتنی ہے؟
آٹھ.
جو آتش پرست ہیں پارسی جو ہیں ان کی دیت صرف 800 درہم ہے. سمانی میعتین, یہ سمانی کو میا کے ساتھ جوڑ کر لکھنا چاہیے تھے بھائی عربی رسم الخط کے قوانین کے مطابق. سمانی میعتی درہم, 800 درہم بھائی. وعند مالک رحمہ اللہ, اور امام مالک رحم اللہ کے نزدیک, دیت الیہودی والنصرانی یہ نصف دیت المسلمی, کہ یہودی اور عیسائی کی دیت جو ہے وہ مسلمان کی دیت کا نصف ہے, یعنی اس کا آدھا ہے. ودیت المسلم عندہ 12,000 درہم, اور مسلمان کی دیت امام مالک رحم اللہ کے نزدیک 12,000 درہم ہیں. تو یہودی اور نصرانی کی دیت کتنی ہو جائے گی؟ 6,000 درہم بھائی, کیونکہ آدھی ہے. وفی النفس والانف والذکر والحشفۃ والعقل والشم والذوق والسمع والبصر واللسان ان منع النطق او اداء اکثر الحروف واللحیۃ حلقت فلم تنبت وشعر الرأس الدیۃ. بھائی ایک ضابطہ یاد رکھنا, اگر کسی شخص نے دوسرے شخص کا کوئی عضو کاٹا اور اس کی وجہ سے دوسرے کا حسن و جمال ختم ہو گیا تو پوری دیت آئے گی. پورا جمال ختم تو پوری دیت, آدھا جمال ختم تو آدھی دیت آئے گی. اور کسی شخص نے کسی کا عضو کاٹا اور اس کی وجہ سے اس عضو کا پورا نفع ختم ہو گیا تو پوری دیت آئے گی, اور اگر آدھا نفع ختم ہوا تو آدھی دیت آئے گی. مثلاً کسی نے کسی کا ہاتھ کاٹا, اب دیکھو ہاتھ کاٹا تو ہاتھ کا نفع ختم, لیکن ہاتھ تو ہیں دو, جب دو ہیں تو دونوں ہاتھ اگر کاٹ دیے تو دونوں کا پورا نفع ہی ختم کر دیا تو پوری دیت آئے گی. لیکن اگر ایک کاٹا تو دیکھو آدھا نفع ختم ہو گیا, آدھا ابھی بھی ہے, تو اس صورت میں 50 اونٹ آئیں گے. ایک شخص نے دوسرے شخص کی ایک آنکھ پھوڑ ڈالی تو ایک آنکھ ابھی بھی باقی ہے, دونوں آنکھیں پھوڑے گا تو دیکھنے کا نفع ہی بالکل ختم, جن سے نفع ہی ختم, تو پوری دیت آئے گی, 100 اونٹ دینے پڑیں گے. اور ایک آنکھ پھوڑ دی ایک باقی ہے تو آدھا نفع ختم آدھا باقی ہے, لہذا 50 اونٹ دینے پڑیں گے. ایک شخص نے دوسرے کی ناک کاٹ دی, ناک کا یہ جو نرم حصہ ہے یہ کاٹ دیا یا جتنی بھی کاٹ دی تو اس نے اس کا سارا حسن و جمال ختم کر دیا بھائی, سارا, اور سونگنے کی حس بھی ختم, تو سارا حسن و جمال ختم, تو پوری دیت آئے گی بھائی. ناک کاٹ دیں تو کتنی خوفناک صورت بن جائے گی انسان کی بھائی. اسی طرح کوئی شخص کسی کی زبان کاٹ دیتا ہے تو بولنے کا پورا نفع ہی ختم کر دیا, تو اس میں پوری دیت آئے گی بھائی. ضابطہ سمجھ میں آ گیا کہ اگر کسی عضو کے کاٹنے سے پورا نفع ختم ہو جائے تو پوری دیت, یا پورا جمال ختم ہو جائے تو پوری دیت, اور اگر آدھا نفع ختم ہوا یا چوتھائی نفع ختم ہوا تو اسی کے بقدر دیت آئے گی. ضابطہ سمجھ میں آ گیا. تو کہتے ہیں وفی نفسی, اور جان کے اندر, والانفی اور ناک میں, والذکری اور مرد کے اعلی تناسل میں, والحشفتی اور ذکر کے اگلے حصے میں, والعقلی اور عقل کے اندر, والشمی اور سونگنے کی جو حس ہے, سونگنے کی بھئی حواس خمسہ اللہ نے انسان کو 5 حواس نصیب فرمائے ہیں جس کے ذریعے وہ چیزوں کا پتہ چلاتا ہے. ایک سونگنے کی حس ہے, اس کو اللہ نے ناک میں رکھا ہے, اور ایک قوت ذائقہ ہے بھائی, یہ اس کو اللہ نے زبان میں رکھا ہے, اور ایک سننے کی طاقت ہے یہ اللہ نے کانوں میں رکھی ہے, اور ایک دیکھنے کی طاقت ہے یہ اللہ نے آنکھوں میں رکھی ہے, اور ایک چیزوں کو چھونے کی طاقت ہے. چیزوں کو دیکھو, آپ ہاتھ لگاتے ہیں آپ کو پتا چل جاتا ہے کہ یہ چیز خشک ہے یا تر ہے, گیلی ہے, یا آپ ہاتھ لگاتے ہیں آپ کو پتا چل جاتا ہے یہ چیز سخت ہے یا نرم ہے, آپ کو پتا چل جاتا ہے یہ چیز ہموار ہے یا کھردری ہے. یہ ہے چھونے کے حس, اور یہ پورے بدن میں اللہ نے رکھی ہے, پورے بدن میں. تو یہ 4 قوتیں گویا یہاں ذکر کر رہے ہیں. ایک قوت شامہ ہے سونگنے کی قوت, ایک قوت باصرہ ہے دیکھنے کی قوت, ایک قوت سامعہ ہے سننے کی طاقت, اور ایک قوت ذائقہ ہے بھائی, قوت ذائقہ چکھنے کی قوت, یہ اللہ نے زبان میں رکھی ہے. تو اگر یہ ان میں سے کوئی قوت ختم ہو گئی، اس کا پورا نفع ختم ہو گیا، تو اس صورت میں بھی پوری دیت آئے گی. مثلا ایک شخص نے دوسرے کو ایسی ضرب لگائی کہ ناک تو نہیں کٹی لیکن سونگنے کی حس ہی ختم ہو گئی اس کی، اس کو اچھی اور بری بو کا پتہ ہی نہیں چلتا، تو دیکھو قوت شامہ اس نے ختم کر دی، پورا جن سے نفع فوت ہوا تو پوری دیت آئے گی. اسی طرح اگر کسی نے کسی کو ایسی ضرب لگائی کہ اس کی قوت سامعہ ختم ہو گئی، اب اس کو کچھ سنائی ہی نہیں دیتا، تو اگر پوری قوت سامعہ ختم ہو گئی تو پوری دیت 100 اونٹ دینے پڑیں گی. اور اگر ایک کان کی قوت سامعہ ختم ہوئی ہے تو آدھی قوت سامعہ ابھی بھی دوسرے کان میں باقی ہے تو پھر 50 اونٹ دیں گے. ضابطہ سمجھ میں آ گیا. پھر دیکھیے کہتے ہیں وفی نفسی، اور نفس کے اندر یہ آخر میں آ رہا ہے ادیتو، ان سب میں کیا ہے؟ پوری دیت ہے. تو وفی نفسی نفس میں بھی پوری دیت ہے، والانفی اور ناک میں بھی پوری دیت ہے، کیونکہ انسان کا سارا حسن و جمال ختم. والذکری اور اسی طرح مرد کا جو عضو مخصوص ہے اس کے اندر بھی پوری دیت ہے، کیونکہ جب وہ کاٹ دیا اس کا پورا نفع ختم کر دیا بھائی، اب اولاد وغیرہ کا سلسلہ نہیں ہو سکے گا. والحشفاتی، حشفا عضو مخصوص کا جو اگلا حصہ ہے اس کو کاٹ دیا تو اس کے اندر بھی پوری دیت ہے، پورا نفع ختم کر دیا. والعقلی، کسی نے کسی کو ضرب لگائی اور اس کی پوری عقل ہی ختم کر دی، وہ پاگل ہو گیا. پاگل ہو گیا تو یہ تو سارے اعضاء کا نفع ہی ختم ہو گیا، سارے اعضاء کا نفع ہی ختم ہو گیا، وہ انسان کو مار دیا. عقل ختم ہو جائے، نہ تو اسے کھانے پینے کا ہوش ہوتا ہے، نہ کپڑے پہننے کا ہوش ہوتا ہے، نہ کسی اور چیز کا، تو گویا سارے نفع کیا کر دیے؟ ختم کر دیے، تو انسان کو گویا مار ہی دیا، قتل ہی کر دیا، تو لہذا اس میں بھی پوری دیت آئے گی. وہ شم، شم کہتے ہیں سونگنے کی قوت جو ہے، اور اگر کسی کی سونگنے کی قوت ختم کر دی تو اس کے اندر بھی پوری دیت آئے گی. وہ ذوقی اور چکھنے کی جو قوت ہے، یعنی قوت ذائقہ، کسی نے کسی کو ایسی ضرب لگائی یا زبان اس طرح کاٹی کہ اس کے ذائقے کی حس ہی ختم ہو گئی، اب اسے کسی چیز کے ذائقے کا پتہ ہی نہیں چلتا، تو قوت ذائقہ ختم، تو لے پوری دیت آئے گی، کیونکہ جن سے نفع ختم ہو گیا. وہ سمعی، سننے کی قوت جو ہے، سما اگر ختم کر دی تو جن سے نفع ختم، پوری دیت آئے گی. والبصری اور بصر، دیکھنے کی قوت جو ہے وہ ختم کر دی، تو اس کے اندر بھی پوری دیت ہے. واللسانی اور زبان میں بھی پوری دیت ہے، لیکن کب؟ ان منع النطق، اگر اس نے گویائی کو روک دیا، اگر اس نے بولنے کو روک دیا، وہ بول ہی نہیں سکتا ایسی زبان کاٹی، تو جن سے نفع ہی ختم ہو گیا، تو پوری دیت. او ادا اکثر الحروفی، ای منع ادا اکثر الحروفی، اکثر حروف کی ادائیگی کو اس نے روک دیا، زبان کو ایسا کاٹا کہ بول تو سکتا ہے وہ، لیکن اکثر حروف ادا نہیں کر سکتا، چند ایک اب حروف وہ ادا کرتا ہے. تو لل اکثر حکم الکل، اکثر کے لیے کل والا ہی حکم ہے، تو اس کے اندر بھی پھر پوری دیت آئے گی بھائی. واللحیتین اور داڑھی کے اندر، داڑھی کے اندر حلقت، جس کو مونڈ دیا گیا، فلم تمبت، پھر وہ دوبارہ نہیں اگی. داڑھی کے اندر بھی پوری دیت ہے، اگر کوئی شخص کسی کی داڑھی ایسے طریقے سے مونڈ دے، ایسے طریقے سے کاٹ دے کہ دوبارہ بال اگے ہی نہ، دوبارہ بال آئے ہی نہ، تو اس کے اندر پوری دیت ہے. اس لیے کیونکہ داڑھی جو ہے وہ اپنے وقت پر مرد کے حسن و جمال کا باعث ہے بھائی. بات سمجھ میں آ گئی. حتیٰ کہ جو داڑھی نہیں رکھتے، ان کے لیے بھی جمال کا باعث ہے. آپ کہیں گے وہ کیسے؟ بھائی دیکھو، وہ شیو کرتے ہیں، داڑھی صاف کرتے ہیں، اور بعض مرد ہوں ان کی داڑھی ہوتی نہیں ہے، وہ کتنے بدنما لگتے ہیں. فرق سمجھ میں آ رہا ہے کہ نہیں؟ وہ عجیب سا لگتا ہے جس کی بالکل بال ہوں ہی نہ بھائی. تو داڑھی جو ہے وہ مرد کے لیے زینت کا باعث ہے بھائی، ہر حال میں، چاہے اس کو رکھے چاہے نہ رکھے، وہ اس کے چہرے کے حسن و جمال کا باعث ہے بھائی. تو کہتے ہیں واللحیتین حلقت فلم تمبت، اور داڑھی کی جب اس کو مونڈ دیا جائے، فلم تمبت، پھر وہ دوبارہ نہ اگے. اگر وہ دوبارہ اگاتی ہے تو پھر اس کے اندر قاضی کوئی تعزیر وغیرہ دینا چاہیے. جی. وشعر رأسی اور سر کے بالوں میں بھی، आगे आ रहा है अद्दियतु, इन सब चीजों में क्या है, दियत है। सर के बालों में भी जब सर के बाल ऐसे साफ कर दिए कि वो दोबारा अब उगते ही नहीं, दोबारा आते ही नहीं, तो सारा हुस्नो जमाल खत्म कर दिया, लिहाजा इस सूरत में पूरी दियत आएगी। भाई देखिए भाई, आई दियतुल कामिलतु, यानी पूरी दियत आएगी इन सब सूरतों में। वाइंदा मालिकिन व शाफिई रहिमहुमल्लाहु तजिबु फिल लिहयति व शअरिर रासि हुकूमतुल अदली। और इमाम मालिक और इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि दाढ़ी और सर के बालों में जो है वह हुकूमत अदल वाजिब होगी, यानी एक आदिल आदमी का फैसला, वो फैसला करेगा कि कितना जमान आना चाहिए। कमाफिस नैनी मि माफिल बदनी स्नानी, मैंने क्या बतलाया, जो आजा दो दो हैं अगर वो दोनों को खत्म कर दिया तो पूरी दियत आएगी, और अगर वो उनमें से एक को खत्म किया तो आधी दियत आएगी। तो यही बात कर रहे हैं कि इन सब में दियत है, कमाफिस नहीं, जैसे कि उन दो के अंदर मिम माफिल बदन स्नानी, जो कि बदन में दो हैं, जो चीजें बदन में दो हैं उनमें से दोनों के अंदर जैसे पूरी दियत है, दोनों के अंदर पूरी दियत है, यानी दोनों हाथों में या दोनों पांव में। वफी अहदिहिमा निस्फुहा, और इन दोनों में से एक के अंदर निस्फ दियत है, जो आजाद दो दो हैं उनमें से एक के अंदर निस्फ दियत है। वह कमाफी अशफार लाई नई नी, और जैसे कि आंखों के अशफार हैं, अशफार अशफार भाई आंख के ऊपर भाई ये जो नरम चमड़ा है, ये जो हम आंखें बंद करते हैं, थे और आंख के दरमियान हड्डी के ऊपर किनारे पर जो बाल हैं, ये क्या हैं, भवें हैं, आबरूए हैं, और एक पलके हैं जो आंख के ऊपर नीचे दोनों तरफ बाल हैं वो हैं पलके, और ये जो चमड़ा है ऊपर और नीचे जिसकी मदद से हम आंख बंद करते हैं, जिसके किनारों पर पलकें लगी हुई हैं, ये हर आंख में दो हैं भाई, कितने हैं, दो, एक आंख में ऊपर का चमड़ा भी और एक नीचे का चमड़ा, दूसरी आंख में भी एक ऊपर का चमड़ा और एक नीचे का चमड़ा, तो ये चार हुए, तो इन चारों को अगर किसी ने किसी के काट दिया तो इसके अंदर पूरी दियत है, क्योंकि सारा हुस्नो जमाल खत्म कर दिया। चार हैं चूंकि, तो अगर दो काटे तो फिर कितनी आएगी, निस्फ दियत आएगी, निस्फ दिया, और अगर एक काटा फिर
एक काटा तो रुपए दिया,
रुबे दियत है, सीधी सी बात है, चार हैं, चार के अंदर पूरी दियत है तो एक के अंदर रुबे। तो कहते हैं वकमा फी अशफार आईने, तो अशफार जमा है शफरुन की, शफरुन, और शफरुन शफरुन ये आंख के ऊपर और नीचे जो चमड़ा है इसको कहते हैं, चमड़ा कहते हैं, इसी तरह ये पलकों को भी कह देते हैं। तो यहां भी साहिब हिदाया फरमाते हैं कि यहां अशफारुल आयनैन से या तो ये चमड़ा मुराद है जो आंख के ऊपर नीचे हैं, और या ये पलकें मुराद हैं, क्या मुराद है, यानी मजाजन, मजाजन, क्योंकि हकीकत में तो ये चमड़े का नाम है लेकिन मजाजन उन पलकों को भी क्या कह देते हैं, शफर कह दे, शफर कह देते हैं। तो इससे या तो चमड़ा मुराद है या पलकें मुराद हैं, और दोनों के अंदर एक ही हुक्म है, अगर किसी ने किसी की पलकें ऐसे तरीके से काट दी कि वो दोबारा उगती ही नहीं है, चमड़ा नहीं काटा बल्कि पलकें ऐसे तरीके से काटी कि वो दोबारा उगती नहीं है, तो अगर चारों पलकें साफ की हैं तो फिर तो पूरी दियत है, और अगर दो की हैं तो फिर निस्फे दियत है, और अगर एक को इस तरह खत्म किया है तो फिर रुबए दियत है। जाब्ता समझ में आ गया। तो कहते हैं वकमाफी अशफार लाई नई नी, और जैसे कि आंखों की अशफार में है, आंखों की उन चमड़ों के अंदर है, यानी उसमें पूरी दियत है अगर सबको काट लिया। वफी अहदिहा रुबउहा, और इनमें से एक के अंदर रुबए दियत है। वफी कुल्ली असबुई यदिन औ रिजलिन उशरुहा, भाई ये जो उंगलियां हैं याद रखो, हाथ और पांव की हर उंगली में 10 ऊंट हैं, उशरे दियत है, दियत में कुल कितने ऊंट, 100, 100 के 10 हिस्से करें, एक हिस्से में कितने आए, 10, तो दोनों हाथों में 10 उंगलियां हैं तो 100 ऊंट इन पर तकसीम कर लें, हर उंगली के मुकाबले में कितने ऊंट आ गए, 10 ऊंट, तो हर उंगली में 10 ऊंट है, कोई किसी की एक उंगली काटेगा तो 10 ऊंट आएंगे, अगर दो उंगलियां काटेगा तो उसमें 20 ऊंट आएंगे, अगर तीन उंगलियां काटेगा तो 30 ऊंट आएंगे, तो इस तरह आप हिसाब लगा सकते हैं। اور یہی حکم پاؤں کی انگلیوں کا بھی ہے، پاؤں کی ایک انگلی میں 10 اونٹ، دو انگلیوں میں 20 اور اسی طرح بھائی. اچھا یہ تو تھا پوری انگلی میں 10 اونٹ یعنی عشر دیت، کتنا ہے عشر دیت. اب انگلیوں کے اندر جوڑ ہیں، پورے ہیں، تو ایک پورا اگر کسی نے کسی کا کاٹ دیا تو اس کا کیا حکم ہے؟ تو آپ کو بتلائیں گے کہ پوروں کا حساب لگا لیں. جس انگلی میں 3 پورے ہیں تو اگر ایک پورا کاٹا تو ایک انگلی میں کتنے اونٹ تھے؟ 10. تو یعنی عشر تھا، کتنا تھا؟ عشر دیا تھا. تو اس کا اب سلس تیسرا حصہ آ جائے گا، کیونکہ 3 پورے ہیں تو اس 10 کے 3 حصے کر دو. بات سمجھ میں آئے؟ اگر 2 پورے کاٹے تو
2 سلس،
عشر کے 2 سلس آ جائیں گے، عشر کے 2 سلس. اور جس انگلی میں 2 پورے ہیں یعنی انگوٹھا، انگوٹھے میں تو 2 ہی پورے ہیں، تو وہاں پر ایک پورے کے اندر نصف عشر آ جائے گا. ضابطہ سمجھ میں آ گیا؟ تو کہتے ہیں وفی کل اسبع ید او رجل عشرها، اور ہاتھ اور پاؤں کی ہر انگلی کے اندر عشرها ای عشر الدیت، دیت کا 10واں حصہ ہے. وفی کل مفصل من اسبع فیها مفاصل ثلث عشرها. مفصل جوڑ کو کہتے ہیں، یہ لفظ پہلے بھی گزر چکا، ہڈیوں کے جو جوڑ ہیں، تو انگلیوں میں بھی جوڑ ہیں، تو بعض انگلیاں ہیں ان میں جڑ سمیت کتنے جوڑ ہیں؟ 3 جوڑ. اور بعض ہیں یعنی انگوٹھا، اس میں جڑ سمیت 2 جوڑ ہیں، تو جس میں 3 جوڑ ہیں اس کے ایک جوڑ میں، ایک پورے میں ثلث عشر، کتنا؟ ثلث عشر. اور جس میں 2 جوڑ ہیں اس میں ایک جوڑ کے اندر نصف عشر آئے گا بھائی. تو کہتے ہیں وفی کل مفصل من اسبعین فیہا مفاصل، اور ہر جوڑ کے اندر من اسبعین انگلی کے، ایسی انگلی فیہا مفاصل جس میں 3 جوڑ ہیں، اس میں ثلث عشرها، اس میں اس کے عشر کا تیسرا حصہ ہے. ومما فیہ مفصلان، اور وہ انگلی جس کے اندر 2 جوڑ ہیں اس کے ہر جوڑ میں نصف عشرها، عشر کا نصف، پوری انگلی میں عشر ہے تو آدھی انگلی میں نصف عشر ہے. کما فی کل سنن، جیسے کہ ہر دانت میں ہے، جیسے کہ ہر دانت، یعنی یاد رکھو ہر دانت میں نصف عشر ہے، یہ حدیث میں آتا ہے. ہر دانت میں 5 اونٹ ہیں بھائی، تو یہ نصف عشر بن گیا. عشر میں کتنے اونٹ آئے؟ 10. اور نصف عشر 5. اچھا مجھے بتاؤ، نصف عشر یہ 100 کا کتنواں حصہ ہے؟ 20واں حصہ ہے. عشر میں کتنے اونٹ؟ 10 اونٹ. نصف عشر میں 5. تو 100 میں سے 100 کو ذرا 5 سے تقسیم کرو، کتنے 5 نکلتے ہیں اس میں سے؟ 20. تو 5 اونٹ 100 کا 20واں حصہ ہے بھائی، 20واں حصہ. کہتے ہیں کما فی کل سنین، جیسے کہ ہر دانت میں ہے. فإن فیہا نصف العشر، اس لیے کیونکہ دانت کے اندر نصف عشر ہے یعنی 5 اونٹ ہیں. لما کان عدد الاسنان اثنین و 30 فینبغی ان یجب فی کل سن ربع ثمن الدیتی. کہتے ہیں لما کان عدد الاسنان اثنین و 30، کہ جب دانتوں کی تعداد جو ہے وہ 32 ہے. فینبغی، تو مناسب یہ ہے کہ ان یجب فی کل سن، کہ واجب ہونا چاہیے ہر دانت میں ربع ثمن الدیتی. ربع ثمن الدیتی کیا مانا؟ ایک چیز ہے اس کے 8 حصے کرو، یہ ثمن آیا، یہ کیا بن گیا؟ ایک حصہ ثمن. پھر اس ثمن کے 4 حصے کرو، یہ کیا بن گیا؟ ربع ثمن. ربع ثمن، دیکھو 32 کا عدد لو، 32 کے ذرا 8 حصے کرو بھائی، 8 افراد میں 32 روپے تقسیم کریں، ہر فرد کو کتنا ملے گا؟ 4 روپے. یہ ہے ثمن، ثمن، اس 32 کا ثمن. پھر اس ثمن کے ذرا 4 حصے کرو، ہر ایک کو کتنا ملے گا؟ 1 روپیہ. تو دیکھا یہ 32واں حصہ ہے. 32 کا ثمن کتنا؟ 4، اور 4 کا ربع کتنا؟ 1. تو دیکھا یہ 1 32 کا کیا ہے؟ ہم چلے کہاں سے تھے؟ 32 سے. کس سے چلے تھے؟ 32 کا ہم نے ثمن نکالا، وہ کتنا نکلا؟ चार, और उस चार का हमने रुबो निकाला, वो कितना निकला एक, तो ये एक बत्तीस का कितना हिस्सा है, रुब सुमन, क्या है रुब सुमन है, यानी बत्तीसवां हिस्सा। तो रुब सुमन आसान लफ्जों में यूं कहो बत्तीसवां हिस्सा, रुब सुमन का क्या माना बत्तीसवां। तो कहते हैं लम्मा कान आददुल अस्नान इसनैन व सलासीन, जब दांतों की तादाद वो बत्तीस है, तो फयम बगी अय्यजिब फी कुल्लि सिन्निन रुब सुमन दियती, तो मुनासिब यह है कि हर दांत के अंदर दियत का रुब सुमन होना चाहिए, रुब सुमन दियती, दियत का रुब सुमन यानी बत्तीसवां हिस्सा होना चाहिए। फमल हिकमत फी वजूब निसफिल उशरी, तो निसफे उशर के वजूब में क्या हिकमत है। अल्लामा सदरु शरिया रहमहुल्ला फरमा रहे हैं कि कुल इंसान की दियत कितनी है, 100 ऊंट, जब 100 ऊंट है तो हर दांत में निस्फ उशर यानी 20वां हिस्सा क्यों है, दांत में 32वां हिस्सा होना चाहिए, दांत में जरा 100 के 32 हिस्से करो, जरा 32 से तकसीम करो, कैलकुलेटर है 32 से 100 को तकसीम करो भाई, 100 को 32 से तकसीम करें, 3.1 आ रहा है, 3.1 और कुछ मजीद होगा। तो देखा दांत हैं 32, तो एक दांत में अकल क्या कहती है कितना होना चाहिए, 3.1 लगभग 3.1 के बकदर ऊंट आने चाहिए एक दांत में, लेकिन हदीस में क्या आया एक दांत के अंदर 5 ऊंट हैं, यानी निस्फ उशर है। तो इसकी क्या वजह है, एक दांत में निस्फ उशर क्यों, 5 ऊंट क्यों, इसमें तो 3 के लगभग ऊंट आने चाहिए थे। तो अब अल्लामा सदरु शरिया वजह बतलाएंगे कि देखो ये जो एक दांत में 5 ऊंट आए ये भी अकल के मुताबिक है, ये चीज भी कोई अकल के मुखालिफ नहीं है। देखो वो फरमाते हैं, तकरीर समझ लें पहले, वो कहते हैं देखो हर दांत में 2 फायदे हैं, एक फायदा है खुराक को चबाने का, खुराक इंसान उसके जरिए खाता है चबाता है, खुराक को काटता है, तो एक फायदा उससे काटने और चबाने का, और दूसरा फायदा उससे जीनत है, दांत है तो जीनत है, एक किसी का दांत टूटा हो तो कितना बदनुमा मालूम होता है, तो दांत जीनत का भी बाइस और खाना चबाने का भी बाइस, तो 2 फायदे हो गए हर दांत के, एक जीनत और एक खाने को चबाना। जब एक दांत किसी ने किसी का तोड़ दिया तो उस दांत के दोनों फायदे खत्म हो गए, जीनत भी खत्म और चबाना भी खत्म। और दांत अकेला चबाता है या ऊपर वाला दांत नीचे वाले दांत की मदद लेता है, जाहिर सी बात है 2 दांतों के दरमियान कोई चीज आप चबाएंगे तो जो दांत काट दिया उसमें तो चबाना भी उसका खत्म और उसकी जीनत भी खत्म, लेकिन उसके मुकाबिल जो नीचे वाला या ऊपर वाला उसके जो मुकाबिल दांत है, अगर ऊपर वाला दांत तोड़ा है तो उसके मुकाबिल नीचे वाला दांत, और अगर नीचे वाला दांत तोड़ा है तो उसके मुकाबिल ऊपर वाला दांत, तो जो दांत तोड़ा उसके तो दोनों फायदे खत्म, लेकिन उसके मुकाबिल जो दांत है उसका एक फायदा खत्म हो गया, कौन सा फायदा, चबाने वाला खत्म, और जीनत वाला अभी भी है क्योंकि वो ऊपर वाला दांत तो मौजूद है अभी भी। तो गोया एक दांत के तोड़ने से उसके अपने तो दोनों नफे खत्म, लेकिन ऊपर वाले का आधा नफा खत्म, आधा नफा खत्म। फिर दूसरी बात वो ये भी बयान करते हैं कि भाई दांतों की तादाद तो कुल 32 है, 32 है, लेकिन ये जो आखिरी 4 है ना, आखिरी 4 उनको अकल दाड़ कहते हैं, अकल दाड़ कहते हैं, और ये अकल दाड़ बाज लोगों की तमाम जिंदगी आती ही नहीं है, और बाज लोगों के ये चारों आते हैं, और बाज लोगों के इनमें से बाज आते हैं और बाज नहीं है। तो आखिरी 4 दांत बाज लोगों के तमाम उम्र नहीं आते, बाज लोगों के चारों आ जाते हैं और बाज के कुछ आते हैं 4 में से और कुछ नहीं। तो मालूम हुआ बाजों के दांत हमेशा 28 ही रहते हैं तमाम उम्र, 32 में से 4 नहीं आए ना तो 28 रहते हैं, और बाज के कितने होते हैं, 4 आ जाते हैं उनके कितने हो गए 32, और बाज के इनसे दर मुतवसित होते हैं यानी 30, तो मुतवसित तादाद दांतों की कितनी हो गई 30 हो गई, क्या हो गई 30, तो दांतों की मुतवस्सित तादाद 30 हो गई, तो एक दांत में 30वां हिस्सा आना चाहिए। कितना आना चाहिए? 30 दांत हैं, मुतवस्सित तादाद है, तो 30वां हिस्सा एक दांत में आना चाहिए। लेकिन शरीयत ने कितना वाजिब किया? निस्फ उशर। निस्फ उशर का क्या माना? दियत कितने ऊंट हैं? 100। 100 का के 10 हिस्से करो, एक में आया 10, इसको आधा करो 5, तो निस्फ उशर 100 का कितना है? 5। और ये 5 100 का कितना हिस्सा है? 20वां। तो आप निस्फ उशर कह लो या 20वां कह लो, एक ही बात है। ये 500 का क्या है? निस्फ उशर। या आप कहें ये 5 क्या है? 100 का 20वां हिस्सा है। ये बात समझ में आ गई। क्यों निस्फ उशर वाजिब किया? क्योंकि जब एक दांत कोई शख्स किसी का तोड़ देता है तो उस दांत के दोनों नफे खत्म, काटने का भी और जीनत वाला भी, और उसके मुकाबिल जो दांत है के ऊपर या उससे नीचे जो दांत है उसके चबाने का फायदा तो खत्म है, अलबत्ता जीनत वाला फायदा खत्म नहीं। तो जब एक दांत के दोनों नफे खत्म हो गए तो उसमें 30वां हिस्सा आ गया। कितना आ गया? 30वां हिस्सा। और जब एक दांत का एक फायदा खत्म हुआ तो उसमें कितना आना चाहिए? 30वें का आधा। 30वें का आधा क्या माना? 60वां हिस्सा। कितना आना चाहिए? अच्छा जरा देखो, फिर देखो, फिर समझो इस बात को। तकरीर चल रही है अल्लामा सदरुशरिया की, वो फरमाते हैं एक दांत के अंदर जो शरीयत ने निस्फ उशर वाजिब किया है, निस्फ उशर, निस्फ उशर का क्या माना? दियत कितने ऊंट हैं? 100। 100 का के 10 हिस्से करो, एक में आया 10, इसको आधा करो 5, तो निस्फ उशर 100 का कितना है? 5। और ये 5 100 का कितना हिस्सा है? 20वां। तो आप निस्फ उशर कह लो या 20वां कह लो, एक ही बात है। ये 5 100 का क्या है? निस्फ उशर। या आप कहें ये 5 क्या है? 100 का 20वां हिस्सा है। ये बात समझ में आ गई। मुतवस्सित तादाद दांतों की कितनी है? कुल नहीं, मुतवस्सित तादाद 30, क्योंकि बाजों के सारी उम्र 28 दांत रहते हैं, बाजों के फिर 32 हो जाते हैं, और बाजों के 28 और 32 के दरमियान रहते हैं। तो मुतवस्सित तादाद दांतों की कितनी? 30। तो जब दांत 30 है, मुतवस्सित तादाद 30 है, तो हर दांत में निस्फ उशर शरीयत ने वाजिब किया है। कितना? निस्फ उशर का क्या माना? 20वां हिस्सा। अभी मैंने बताया ना, निस्फ उशर कह लो या 20वां कह लो, एक ही बात। तो हर दांत में कितना शरीयत ने वाजिब किया? 20वां हिस्सा। लेकिन हमारी अकल क्या कहती है? दांत तो है 30, तो हर दांत में 30वां हिस्सा आना चाहिए। हर दांत में हमारी अकल कहती है 30वां हिस्सा आना चाहिए। शरीयत ने कितना वाजिब किया? 20वां हिस्सा वाजिब किया। अब वो अल्लामा सदरु शरिया बतला रहे हैं कि 20वां हिस्सा क्यों आएगा हर दांत में। अकल उसकी अकली तौजीह बयान कर रहे हैं, अजीब तौजीह की उन्होंने भाई। वो फरमाते हैं कि देखो, जब एक दांत को तोड़ दिया तो उसके दोनों फायदे खत्म, उसके दोनों फायदे खत्म। जब दोनों फायदे खत्म हो गए तो उसमें दियत का 30वां हिस्सा। कुल दांत कितने? 30। तो एक दांत में कितना आना चाहिए? 30वां। हमारी अकल क्या कहती है? 30वां। तो अब अकलन तौजीह कर रहे हैं, कहते हैं दांत हैं 30, तो एक दांत जब उसके दोनों नफे चले गए तो उसमें 30वां हिस्सा दियत आनी चाहिए। कितना हिस्सा? 30वां हिस्सा। अच्छा, और नीचे वाले दांत का तो एक फायदा खत्म हुआ और एक फायदा अभी भी बाकी है, तो उसमें 30वें का आधा आना चाहिए, तो ये 60वां हिस्सा बनता है सुदूस औषध। तवज्जो है? कुल इंसान की दियत कितनी है? 100। और मुतवस्सित दांतों की तादाद कितनी? 30। तो अकल क्या तकाजा करती है? एक दांत में कितना आना चाहिए? सोलो से उशर आना चाहिए, सोलो से उशर, यानी 10 का तीसरा हिस्सा आना चाहिए, और ये 30वां हिस्सा बनता है। लेकिन शरीयत ने कितना वाजिब किया? निस्फ उशर, निस्फ उशर। तो ये निस्फ उशर क्यों है, उसकी वजह बयान कर रहे हैं कि सोलो से उशर तो आया उस दांत की वजह से जिसको तोड़ दिया, और इस सोलो से उशर का निसफ यानी सुदू से उशर जो है वो उसके मुकाबिल वाले दांत की वजह से आ गया। और सुलू से उशर और सुदू से उशर इन दोनों को जमा करें तो ये निस्फ उशर बनता है। किसको जमा करें?
सुलू से उशर,
نہیں حال ہو رہا میرا خیال ہے، نہیں سمجھ میں آ رہے. اچھا بھائی یہ حساب ذرا مشکل ہے، ذرا آپ لکھ لیں کاغذ پر، انشاءاللہ حل ہو جائے گا بھائی، حل ہو جائے گا. کاغذ پر یوں کریں، اوپر لکھ لیں دانت کی دیت بھائی، ایک دانت کی دیت، ایک دانت کی دیت پانچ اونٹ، ایک دانت کی دیت پانچ اونٹ، یعنی نصف عشر، یعنی نصف عشر دیت، یعنی نصف عشر دیت، لکھ لیا. اچھا اب یوں کریں اوپر سے نیچے کی طرف لکیر لگائیں اور اس صفحے کے دو حصے بن جائیں گے، ایک دائیں طرف ایک بائیں طرف، اوپر سے نیچے کی طرف لکیر لگا کر صفحے کے دو حصے کر دیں دائیں اور بائیں. بات سمجھ میں آ گئی، ایک دائیں طرف حصہ اے، بائیں طرف حصہ بن گیا. اب دائیں طرف اوپر لکھیں سو، سو کا عدد لکھیں، ایک صفر صفر، سو کا عدد لکھیں، ایک اور صفر صفر لکھ دیں. دوسری طرف ساٹھ کا عدد لکھیں، دوسری جانب ساٹھ، درمیان میں کر کے لکھیں، سو کو دائیں طرف والے خانے کے اوپر درمیان میں لکھیں اور ساٹھ کو بائیں طرف والے خانے کے اوپر درمیان میں لکھیں. یہ جو سو ہے یہ ہے دیت بھائی، توجہ ہے جی. اس کے نیچے لکھیں عشر، عشر، عشر کتنا ہے سو کا؟ سو کے دس حصے کرو، سو کے دس حصے کرو کتنے بنتے ہیں؟ دس. تو عشر کے ساتھ لکھ دو دس، یہ سو کا عشر نکل آیا. بات سمجھ میں آ رہی ہے؟ اب اس عشر کو نصف کریں تو کتنا بنتا ہے؟ پانچ. تو لہذا اس عشر کے نیچے لکھیں نصف عشر، نصف عشر، اور پانچ کا عدد بھی لکھ دیں. تو سو کا عشر کتنا؟ دس. اور نصف عشر کتنا؟ پانچ. اور شریعت نے ایک دانت میں کیا واجب کیا ہے؟ نصف عشر. اب صاحب کتاب جو ہیں وہ آپ کو یہ بتلائیں گے کہ یہ نصف عشر یہ بھی عقل کے عین مطابق ہے، یہ تو حدیث میں آیا، اور ہم کیا سمجھ رہے ہیں کہ یہ تو شاید خلاف القیاس ہے، خلاف القیاس. لیکن علامہ صدر الشریع آپ کو بتلائیں گے یہ خلاف القیاس نہیں، شریعت کی ہر بات عقل کے مطابق ہے، وہ الگ ہے ہماری عقل میں آئے یا نہ آئے بھائی. یہاں بھی اب وہ اس کی ایسی بہترین توجیہ کریں گے کہ یہ قیاس کے مطابق ہو جائے گی. کس طرح؟ کہ وہ فرماتے ہیں کہ دانتوں کی متوسط تعداد ہے تیس، اور ہر دانت کے دو فائدے ہیں، ایک اس کے چبانے کا فائدہ اور ایک اس کی زینت کا فائدہ. تو جب ایک دانت کو توڑ دیا تو اس کے چبانے کا فائدہ بھی ختم اور اس کے زینت کا فائدہ بھی ختم، تو لہذا اس کی پوری دیت آئے گی ایک دانت کی، اور نیچے والے اس کے مقابل جو دانت ہے وہ اس کے چبانے کا فائدہ ختم ہوا، زینت کا فائدہ ابھی بھی باقی ہے، تو اس کے اندر اس دانت کی آدھی دیت بھی دینی پڑے گی. اور یہ دونوں ملا لیں تو یہ نصف عشر بنتا ہے. کیا بنتا ہے؟ نصف عشر. اب ہم نے یہ ثابت کرنا ہے یہ نصف عشر بنتا کیسے ہے. یہ چونکہ حساب کا ذرا معاملہ ہے اس لیے میں نے کہا یہ آپ کاپی پر ذرا لکھ لیں، آپ کو سمجھ میں آ جائے. آپ نے دوسری طرف کیا لکھا؟ ساٹھ. ساٹھ، ساٹھ کے ذریعے ذرا حساب آسان ہوگا کیونکہ دانت کتنے ہیں؟ تیس. تو اب ساٹھ کے تیس حصے آسانی سے ہو جاتے ہیں. اچھا ساٹھ کے نیچے لکھیں جی عشر، ساٹھ کے نیچے لکھیں عشر. جی اب مجھے بتائیے ساٹھ کے دس حصے کرو، ایک حصے میں کتنے آئیں گے؟ چھ. یہ ہے ساٹھ کا عشر، چھ لکھ دیں، سات، عشر کے آگے چھ لکھ دیں. اچھا اس عشر کو نصف کریں کتنا بنے گا؟ تین. تو عشر کے نیچے لکھیں نصف عشر اور اس کے آگے لکھیں تین. اب اس ساٹھ کے ذرا تیس حصے کریں بھائی، تیس آدمیوں میں ساٹھ روپے تقسیم کریں تو ہر آدمی کو کتنا ملے گا؟
دو.
تو یہ دو دراصل ساٹھ کا تیسواں حصہ ہے، تیسواں حصہ ہے، تیسواں حصہ. لیکن عشر کے ساتھ ذرا دیکھیں یہ دو کیا ہے؟ ساٹھ کا تیسواں حصہ ہے. لیکن ذرا عشر کے انداز سے بات کرتے ہیں، عشر کتنا تھا ساٹھ کا؟ چھ، چھ تھا، چھ تھا. یہ دو چھ کا کتنا حصہ ہے؟ تیسرا حصہ ہے. چھ میں سے کتنے دو نکلتے ہیں؟ تین نکلتے ہیں تو دو کیا ہوا؟ چھ کا تیسرا سلس ہے، یہ اس کا سلس، اور چھ کیا تھا؟ وہ عشر تھا، تو گویا دو جو ہے وہ سلس عشر ہے، دو کیا ہے؟ لہذا آپ نیچے لکھیں سلس عشر اور اس کے ساتھ دو لکھ دیں، سلس عشر اور اس کے ساتھ دو لکھ دیں، یہ دو کیا ہے؟ سلس عشر ہے ساٹھ کا. اچھا عشر کتنا تھا اس کا؟ چھ. اس چھ میں سے ایک لے لیں، ایک اس چھ کو چھ آدمیوں میں تقسیم کریں، تو یہ جو ایک ہے یہ ہے سدس اس چھ کا. چھ کے چھ حصے کریں تو ہر حصہ کیا کہلائے گا؟ سدس. سدس اور چھ خود کیا ہے؟ عشر ہے. تو سدس سے عشر کیا ہوا؟ ایک ہوا. توجہ ہے؟ ساٹھ کا عشر کتنا؟ ساٹھ کا عشر کتنا؟ چھ. اور اس چھ کے چھ حصے کرو تو یہ اس کا سدس ہے، چھٹا حصہ ہے. تو یہ جو ایک ہے یہ سدس سے عشر ہے. ایک کیا ہے؟ لہذا اب نیچے لکھیں سدس سے عشر، سدس سے عشر اور اس کے آگے ایک لکھ دیں. حساب سمجھ میں آ رہا ہے؟ ساٹھ کا عشر کتنا؟ چھ. نصف عشر کتنا؟ تین. سولو سے عشر کتنا؟ دو. اور سودو سے عشر کتنا؟ ایک. اچھا اب دیکھو دانت کتنے ہیں؟ تیس. تو ایک دانت کے اندر کتنا آنا چاہیے؟ عقل کیا کہتی ہے؟ دیکھو تیسواں حصہ آنا چاہیے. کتنا آنا چاہیے؟ تو ساٹھ کے ذرا تیس حصے کرو، کتنا آیا؟ دو. معلوم ہوا ایک دانت میں دو آنا چاہیے، دو. اور اب اس دیکھیں یہ دو کیا بن رہا ہے؟ ساٹھ کے اندر دو کے دو کیا ہے؟ سل. دیکھا ایک دانت میں سلس عشر آنا چاہیے. کیوں؟ کیونکہ اس کے دونوں فائدے ختم ہو گئے، زینت والا فائدہ بھی ختم اور چبانے والا فائدہ بھی ختم. اور اس سے نیچے والے دانت میں دو آنے چاہیے یا ایک آنا چاہیے؟ نیچے والے دانت کے دونوں فائدے ختم یا ایک فائدہ ختم؟ ایک دانت کے دونوں فائدے ختم ہو تو کتنا آتا ہے؟ دو. اور ایک فائدہ ختم ہو تو اب کتنا رہ گیا؟ کتنا اب کتنا آنا چاہیے؟ ایک آنا چاہیے. تو اس میں نیچے والے دانت میں سودو سے عشر آنا چاہیے. جو دانت توڑا ہے اس میں سلو سے عشر آنا چاہیے اور دوسرے دانت میں سودو سے عشر آنا چاہیے. اس سلو سے عشر اور سودو سے عشر ان دونوں کو جمع کرو، دو اور ایک کتنے بن گئے؟ تین. اور یہ تین کیا ہے؟ دیکھو نصف عشر ہے. کیا ہے؟ نصف عشر ہے. یہ مانا ہے صاحب کتاب کی تقریر کا. وہ آپ کو بتلائیں گے کہ دونوں دانتوں کا نقصان ہوا، ایک کا کل نقصان ہوا تو اس میں سلو سے عشر آنا چاہیے، ایک میں آدھا نقصان ہوا تو اس میں سدو سے عشر آنا چاہیے، اور سلو سے عشر اور سدو سے عشر کو جمع کریں تو یہ کیا بنتا ہے؟ نصف عشر. اسی لیے شریعت نے ہر دانت میں نصف عشر واجب کیا ہے. بات سمجھ میں آ گئی اچھی طرح؟ جی. اب دیکھیے کتاب پر کہتے ہیں لما کان عدد الاسنان اثنین و ثلاثین، جب دانتوں کی تعداد جو ہے وہ 32 ہے، فیم بغی ان یجب فی کل سن ربع سم الدیتی، تو مناسب تو یہ ہے کہ واجب ہونا چاہیے ہر دانت میں سمن کا ربع، سمن دیت کا ربع، یعنی 32واں حصہ واجب ہونا چاہیے. فمل حکمت فی وجوب نصف العشری، تو کیا حکمت ہے نصف عشر کے واجب ہونے میں؟ ترجمہ سمجھ میں آ رہا ہے؟ تو اس میں کیا حکمت ہے؟ فَيَخْتُرُ بِبَالِ، خطرہ یخترو کا معنی ہے دل میں کسی بات کا آنا، اور بال عربی زبان میں دل کو کہتے ہیں، دل بالی، یہ یا متکلم کی ہے، میرا دل. فَيَخْتُرُ بِبَالِ، تو میرے دل میں یہ بات آتی ہے، عجیب جواب دے رہے ہیں بھائی. فَيَخْتُرُ بِبَالِ، تو میرے دل میں یہ بات آتی ہے کہ اَنَّ عَدَدَ الْأَسْنَانِ وَإِنْ كَانَ اثْنَيْنِ وَثَلَاثِينَ، کہ دانتوں کی تعداد وہ اگرچہ 32 ہے، فَالْأَرْبَعَةُ الْأَخِيرَةُ، لیکن آخری چار جو ہیں، وہی اسنان الحلم، اور یہ اسنان حلم ہیں. اسنان دانتوں کو کہتے ہیں، سن کی جمع، اور حلم عقل کو کہتے ہیں، حلم حالام میم حلم. آخری چار جو ہیں وہی اسنان الحلم اور یہ عقل کے دانت ہیں یعنی عقل داڑ ہیں قد لا تنبت لبعض الناس یہ کبھی اگتے ہی نہیں بعض لوگوں کے وقد تنبت لبعض الناس بعضها اور بعض لوگوں کے ان میں سے بعض اگتے ہیں چاروں نہیں اگتے وللبعض كلها اور بعض کے یہ چاروں اگتے ہیں فالعدد المتوسط للاسنان 30 تو متوسط عدد جو دانتوں کا ہوا وہ 30 ہوا متوسط تعداد کتنی ہوئی 30 ثم للاسنان منفعتان پھر دانتوں کے جو ہیں وہ دو فائدے ہیں الزینۃ والمزغ ایک تو زینت ہے یعنی حسن و جمال ہے والمزغ اور دوسرا چبانا ہے مزغ یمزغ کا معنی چبانا کسی چیز کو دانتوں سے کاٹنا پھر دانتوں کے دو فائدے ہیں الزینت والمزغ ایک تو اس کی زینت ہے اور ایک اس کا چبانا ہے فَإِذَا سَقَتَ سِنٌ جب کوئی دانت گر گیا تب تُلُ مَنْفَعَتُهَا بِالْكُلِّيَتِ تو اس کا فائدہ تو باطل ہو گیا پورے طور پر یعنی زینت بھی ختم اور چبانا بھی ختم وَنِصْفُ مَنْفَعَتِ السِّنِّ الَّتِي تُقَابِلُهَا اور وہ دانت جو اس کے مقابل ہے اس کا نصف نفع ختم ہو گیا یعنی چبانے والا وَهُوَ مَنْفَعَتُ الْمَزْغِ اور وہ چبانے کا نفع ہے وَإِنْ كَانَ النِّصْفُ الْآخَرُ وَهُوَ زِينَةُ بَاقِيَةً اگرچہ باقی آدھا جو ہے فائدہ یعنی وہ جو زینت ہے باقیتن وہ باقی اس مقابل دانت کا آدھا نفع یعنی چبانا تو ختم ہوا اگرچہ باقی کا آدھا یعنی زینت باقی ہے وَإِذَا كَانَ الْعَدَدُ الْمُتَوَسِّطُ 30 اور جب دانتوں کی متوسط تعداد 30 ہے فَمَنْفَعَتُ السِّنِّ الْوَاحِدَةِ ثُلُثُ الْعُشْرِ تو ایک دانت کا نفع کتنا ہے ثُلُثُ الْعُشْرِ ثُلُثُ الْعُشْرِ پھر اب اس وہ جو میں نے لکھوایا تھا وہ 60 کو 30 میں تقسیم کرو تو ہر ایک کا کتنا بنتا ہے دو وہ ثلث عشر ہے ٹھیک ہے ہر ایک کو پورا پورا حصہ تو کہتے ہیں فَمَنْفَعَتُ السِّنِّ الْوَاحِدَةِ ثُلُثُ الْعُشْرِ تو ہر دانت کا نفع جو ہے وہ ثُلُثُ الْعُشْرِ ہے وَنِصْفُ الْمَنْفَعَةِ سُدُسُ الْعُشْرِ اور آدھا نفع جو ہے وہ سُدُسُ الْعُشْرِ ہے تو جو دانت توڑ دیا اس میں ثُلُثُ الْعُشْرِ نقصان آیا اور جو دانت مقابلے میں باقی رہ گیا اس میں ثُلُثُ الْعُشْرِ نقصان آیا اور ثُلُثُ الْعُشْرِ اور ثُلُثُ الْعُشْرِ کو جمع کریں تو کیا بنتا ہے نصف عُشْر تو کہتے ہیں وہ مجموعہ نصف العشری اور ان دونوں کا مجموعہ نصف عشر ہے واللہ عالم بالحقیقتی اور اللہ خوب جاننے والے ہیں حقیقت کو فقہا پر اللہ کی کروڑ ہر رحمتیں ہوں بھائی ہمارے یہ فقہا ہر میدان کے ماہر تھے ہر میدان یہ تجارت کے اصول بیان کرتے ہیں تو انسان حیران رہ جاتا ہے یہ حساب کے اصول بیان کرتے ہیں تو انسان حیران رہ جاتا ہے یہ عبادات کے اصول بیان کرتے ہیں انسان حیران رہ جاتا ہے یہ زراعت بھائی کاشتکاری کے اصول بیان کرتے ہیں تو انسان حیران رہ جاتا ہے قاضیوں کے اصول بیان کرتے ہیں فیصلہ کیسے کرنا انسان حیران رہ جاتا ہے یعنی فقہا ایسے لوگ تھے جو ہر فن کے اندر زندگی کے ہر شعبے کے اندر انتہا درجے کی مہارت رکھتے تھے بھائی بات سمجھ میں آ گئی یہاں تک بات سمجھ میں آ گئی تو یاد رکھو یہ جو ثُلُثِ عُشْر ہے نا ثُلُثِ عُشْر جو میں نے لکھوایا اس پہ ذرا آپ غور کر لیں وہ دو ہے وہ دراصل 30واں حصہ ہے کتنا حصہ ہے 30واں اور ثُلُثِ عُشْر جو ہے نا وہ 60واں حصہ ہے تو میں کہہ دوں 30واں حصہ کہہ دوں یا ثُلُثِ عُشْر کہہ دوں ایک ہی بات ہے اور میں 60واں حصہ کہہ دوں یا ثُلُثِ عُشْر کہہ دوں یہ ایک ہی بات ہے اور یہ جو نصف عُشْر ہے یہ ہے 20واں حصہ یہ کیا ہے تو میں 20واں حصہ کہہ دوں یا نصف عُشْر کہہ دوں ایک ہی بات ہے بات سمجھ میں آ گئی تو اور زیادہ آسان لفظوں میں یوں کہو کہ ایک دانت کی وجہ سے 30واں حصہ آنا چاہیے اور اس کے مقابل دانت کی وجہ سے 60واں حصہ آنا چاہیے اور 30ویں اور 60ویں حصے کو جمع کرو تو یہ 20واں حصہ بنتا ہے اس لیے شریعت نے 20واں حصہ واجب کیا بات سمجھ میں آ گئی آگے دیکھیے وَكُلُّ عُزْوٍ ذَهَبَ نَفْعُهُ بِضَرْبٍ فَفِيهِ دِيَةٌ اور ہر ایسا عُزْ کے چلا جائے اس کا نفع یعنی ختم ہو جائے اس کا نفع بِضَرْبٍ کسی ضرب کی وجہ سے فَفِيهِ دِيَةٌ تو اس میں پوری دیت ہے یعنی اس عُزْو کی پوری دیت ہے कयद इन शल्लत, जैसे ऐसा हाथ जो शल हो जाए, किसी ने किसी के हाथ पर जर्ब लगाई, अब हाथ तो बाकी है, हाथ तो नहीं काटा लेकिन हाथ शल हो गया, बेहरकत हो गया, मफलूज हो गया, अब वो हरकत करता ही नहीं, तो हाथ का तो नफा खत्म हो गया, हाथ तो बाकी है लेकिन नफा खत्म हो गया, तो उस हाथ की पूरी दियत देना पड़ेगी, यानी 50 ऊंट भाई। तो यहां आप यह ना कहें कि हाथ तो अभी भी बाकी है, भाई बेशक बाकी है लेकिन नफा तो खत्म हो गया, ये तो ऐसी है जैसे किसने किसी का हाथ काट दिया हो भाई, तो इसलिए इसमें उस उज्व की पूरी दियत आएगी। ये माना है वकुल्लु उज्विन ज़हबा नफ़ुहु, और हर ऐसा उज्व के जिसका नफा चला जाए यानी खत्म हो जाए बि ज़र्बिन किसी ज़र्ब की वजह से, फ़फ़ीही दियतुन तो उसके अंदर दियत है यानी उस उज्व की दियत है, कयद इन शल्लत जैसे कि ऐसा हाथ जो शल हो जाए मफलूज हो जाए, वाइनिन आमियत और ऐसी आंख जो अंधी हो जाए, किसी ने किसी की आंख पर जर्ब लगाई, आंख तो मौजूद है लेकिन उस आंख की बीनाई खत्म हो गई, तो उस आंख का नफा खत्म हो गया, तो एक आंख की दियत आ जाएगी और एक आंख में 50 ऊंट हैं भाई, तो 50 ऊंट उसको देने पड़ेंगे। बात समझ में आ गई भाई। चलिए बस भाई, हादा हुल मराम, वल्लाहु आलम बिहकीकतिल कलाम।